ویکھے بدرو دجا تم پہ کروڑوں درو تے بک شمس و دحا تم پہ کروڑوں درو
الحمدللہ رب العالمین والصلاة والسلام علی خاتم النبیین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ بزرگوں کے مدنی چینل کے ناظرین، پروگرام دیکھ رہے ہیں آپ تم پہ کروڑوں درود، نبی کریم صلی اللہ علیہ وسلم کی ذات بابرکات پر درود و سلام پڑھنے کے فضائل و کمالات کو اس پروگرام میں بیان کیا جاتا ہے اور ترغیب دی جاتی ہے کہ ہم کثرت سے درود و سلام پڑھنے والے بنیں اور اللہ پاک کی رحمتوں کو حاصل کریں۔ آپ رہے ہیں ہمارے پروگرام میں ہمارے ساتھ اور درود پاک کی کثرت کرنے کا ذہن بنائیں اور درود پاک کی برکتوں کو حاصل کرنے کا ذہن بنائے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم۔ ہمارے ساتھ موجود ہیں مبلغ دعوت اسلامی حاجی عبد القادر عطاری، مبلغ دعوت اسلامی محمد رفیق عطاری، مبلغ دعوت اسلامی جامی رضا عطاری۔ انشاءاللہ عزوجل ہم اپنے پروگرام کو آگے بڑھائیں گے۔ آئیے اولاً میں آپ کو درود پاک کی ایک فضیلت سناتا ہوں، آپ بغور سنیے گا، بہت کچھ اس میں سیکھنے کو ملے گا اور انشاءاللہ ایمان آپ کا تازہ ہو جائے گا۔ چنانچہ سیدنا عبد الرحمن بن سمورہ رضی اللہ تعالیٰ عنہ صحابی رسول ہیں، فرماتے ہیں کہ ایک دن سرکار صلی اللہ علیہ وآلہ وسلم ہمارے پاس تشریف لائے اور ارشاد فرمایا، انی رأیت البارحة عجبا، یعنی گزشتہ رات میں نے ایک بڑا عجیب منظر دیکھا۔ نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ میں نے ایک شخص کو دیکھا اپنی امت کے کہ وہ پل صراط پر کبھی گھٹنوں کے بل چلتا ہے اور کبھی پیٹ کے بل رینگ کر چل رہا ہے اور کبھی تو نیچے لٹک جاتا ہے۔ پھر نبی پاک صلی اللہ علیہ وسلم فرماتے ہیں، تو اس کا مجھ پر پڑا ہوا درود پاک آیا اور اس نے اس کا ہاتھ تھاما، اسے پل صراط پر سیدھا کھڑا کر دیا یہاں تک کہ وہ صحیح سلامت پل صراط سے گزر گیا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم۔
کعبے کے بدر تجا تم پہ کروڑوں درود، کعبے کے بدر تجا تم پہ کروڑوں درود، شمس و دحا تم پہ کروڑوں درود، طیبک شمس و دحا تم پہ کروڑوں درود، تت ہوئی انتخاب بد ہو میرا جواب، تت ہوئی انتخاب بد ہو میرا جواب،
اتنی پیاری فضیلت ہے کہ پل صراط پر سے درود پاک اللہ کے کرم سے نبی پاک کے فضل سے پار کروانے کے لیے آیا، اور اس شخص کو جو نبی پاک پر درود پاک پڑھنے والا تھا، نبی کریم نے غیب کی خبر دی کہ اسے سلامتی کے ساتھ پل صراط سے گزار دیا۔ اب ہم غور کریں، پل صراط بال سے زیادہ باریک، تلوار کی دھار سے زیادہ تیز، اندھیرے میں ڈوبا ہوا ہے، اور اللہ کریم جسے چاہے گا وہی اس پل صراط سے عافیت کے ساتھ گزر پائے گا۔ اس شخص کے لیے کتنی بڑی خوش نصیبی ہے کہ اس ہولناک منظر میں اگر وہ سلامتی کے ساتھ پل صراط کو پار کر جاتا ہے تو اتنا بڑا انعام اس کے لیے ہوگا کہ وہ پل صراط پار کر کے، کیونکہ پل صراط کے اس طرف جنت ہے، وہ جنت میں داخل ہو جائے گا۔ سیدی اعلی حضرت رحمت اللہ تعالی علیہ فرماتے ہیں، سلم سلم کی ڈھارس سے پل سے پار چلاتے یہ ہیں۔ تو یہ آقا صلی اللہ تعالی علیہ وسلم کی عنایت ہے، تو ہمیں چاہیے کہ ہم درود پاک کی کثرت کریں۔ ایک بار محبت سے سارے گھر والے مل کر، سارے مدنی چینل کے ناظرین مل کر درود پاک پڑھیے۔ اللہم صلی علی سیدنا و مولانا محمد و بارک وسلم صلاتا و سلاما علیک یا رسول اللہ۔ حاجی عبد القادر بھائی، درود پاک کی یہ فضیلت میں نے آپ کے سامنے بیان کی، ناظرین نے بھی سنی، لیکن یہ ایک فضیلت ہے، بہت سارے کمالات ہیں درود پاک کے تعلق سے، آپ کیا فرمائیں گے؟
ایسا ہی ہے کہ درود پاک ایک ایسی عبادت ہے کہ جس کے بارے میں قرآن پاک کے اندر بھی، احادیث مبارکہ کے اندر بھی، اور حکایتوں اور روایتوں کے اندر بھی ایک امبار لگا ہے کہ درود پاک کی فضیلتیں، درود پاک کی فضیلتیں، درود پاک کی فضیلتیں۔ اور حقیقت بھی یہی ہے کہ یہ فضیلتیں ہیں کس کے لیے، کس پر درود پاک بھیجا جا رہا ہے، یہ بھی ہم سمجھتے ہیں کہ اللہ کے حبیب صلی اللہ تعالی علیہ وسلم کے لیے یہ درود پاک اس کو پڑھا جا رہا ہے
جی۔
اب یہاں پر بھی جو ہے میں ایک حکایت کے ساتھ جو ہے وہ آپ سے عرض کروں کہ حضرت ابو ذر
جی
رحمۃ اللہ تعالی علیہ کو خواب میں کسی نے دیکھا کہ وہ پہلے آسمان پر فرشتوں کی امامت کر رہے ہیں۔
اللہ اللہ کیا بات،
دیکھ کر بہت متعجب بھی ہوئے اور پھر ان سے سوال کیا کہ اے ابو ذر آپ کو یہ کس عمل کی وجہ سے جو ہے یہ منصب ملا؟
واہ واہ،
کہنے لگے کہ بات یہ ہے کہ میں نے 10 لاکھ حدیثیں اپنے ہاتھ سے لکھی ہیں۔
سبحان اللہ،
اور پھر حدیث مبارکہ جو ہے وہ کہاں، ایک لائن کی بھی ہے، دو لائن کی بھی ہے، آدھے صفحے کی بھی ہے، ایک صفحے کی بھی،
بالکل ایسا ہی ہے۔
پھر 10 لاکھ حدیثوں کا لکھنا، اور 10 لاکھ حدیثوں کا لکھنا، اور پھر پیارے آقا کی محبت حدیث سے، جہاں پر آپ کو اس طرح سے آپ کی محبت کیا ہے کہ جب بھی آپ حدیث لکھتے ہیں تو صلی اللہ تعالیٰ علیہ وسلم لکھتے، کہنے کے جزو درود شریف بھی آپ لکھا کرتے۔
سبحان اللہ،
تو اللہ تبارک و تعالیٰ کو درود پاک کا لکھنا اتنا پسند آیا کہ اللہ تبارک و تعالیٰ نے آپ کو فرشتوں کا امام بنا۔
اللہ اللہ، واہ واہ کیا بات ہے۔ یعنی اگر یوں کہیں کہ 10 لاکھ حدیثوں میں اگر نبی پاک کا ایک ایک بار بھی نام آیا
جی،
اور انہوں نے ایک ایک بار درود پاک لکھا، 10 لاکھ درود پاک ہو گئے، اور کئی کئی روایتوں میں تو زیادہ آئیں گے۔
اس سے اندازہ لگا لیجئے کہ ان محترم ابو ذر کی مطلب پیارے آقا سے محبت کتنی ہوگی۔
سبحان اللہ،
پین نہیں پڑتا ہوگا کہ میں نام لکھ کر ایسے کیسے نکل۔
اللہ اللہ،
جب تک درود پاک نہ پڑھے جب تک انہیں چین نہیں آتا۔
سبحان اللہ، سبحان اللہ،
ہمارا بھی ایک حساب ایسا بن جائے کہ پیارے آقا سے جن سے ہم محبت کا اظہار کرتے ہیں، ہر ہر لمحے جو ہے ان کی محبت میں ہم دیکھیں کہ قدم اٹھانا ہے تو کس طرح سے اٹھانا ہے، کھانا ہے تو کس طرح کھانا ہے، آپ کی سنت مبارکہ کیا ہے بات کرنے کی، آپ کی بات کرنے کی سننے کی عادت کیا ہے، کس طرح سے لوگوں سے آپ پیار محبت سے ملاقات کیا کرتے تھے۔ تو میرے پیارے سہن بھائی، اور یہ درود پاک کا پڑھنا بھی ہماری محبت کا اظہار۔
واہ واہ واہ، اللہ ہمیں نصیب کرے کہ ہم کثرت سے درود و سلام پڑھنے والے بن جائیں۔ تو یہاں پہ رفیق بھائی، 10 لاکھ حدیثیں، 10 لاکھ درود پاک اگر ہم یہ کہیں جسے عجب القادر بھائی نے بیان کیا، یہ نبی پاک سے محبت۔ اچھا، پھر اس کا ایک حکم میں شرعی بھی اپنی جگہ ایک موجود ہے، وہ انشاء اللہ ہم اپنے وقت پر بیان کریں گے۔ تو یہ جو انداز ہے محبت کا اور درود پاک پڑھنے کا جو ذہن بنتا ہے، تو آپ کیا فرماتے ہیں کہ درود پاک کا ذہن بننے کے لیے فضائل کا سننا، کمالات کا سننا، اور پھر اس طرح کی حکایت کا سننا بھی بہت کارگر ہوتا ہے، اور آپ کیا اس معاملے میں روایات یا حکایت بیان فرمائیں گے؟
یہ تو واقعی ایک ایسا موضوع ہے درود پاک کی، کہ یہ تو یوں سمجھ لیں عاشقوں کی معراج ہے
جی،
کہ درود پاک جو ہے ہر عاشق رسول اس کے دل کا سکون ہے۔
سبحان اللہ،
ٹھیک ہے نا، اور آپ کوئی بھی عبادت لے لیں یا کوئی بھی نیک عمل لے لیں، ٹھیک ہے، چاہے وہ روزہ ہو، حج ہو، زکوٰۃ ہو، قرآن پاک کی تلاوت ہو، ٹھیک ہے، غریب و مسکین کی امداد ہو، ٹھیک ہے نا، लेकिन किसी भी अमल में ये गारंटी कोई नहीं दे सकता कि वो अमल उसका बारगाह इलाही में कबूल है
जी।
लेकिन उलमा फरमाते हैं कि दुरूद पाक एक वाहिद अमल है, एक वाहिद वजीफा है कि उसको पढ़ते ही अल्लाह तबारक व तआला की बारगाह में वो कबूल हो जाता
है। वाह वाह सुभान अल्लाह।
इसीलिए उलमा फरमाते हैं कि जब भी दुआ मांगो अल्लाह की बारगाह में तो अव्वल और आखिर दोनों दुरूद पाक शामिल कर लिया करो, तो दुआ जो है वो मुअल्लक नहीं रहेगी बल्कि अल्लाह की बारगाह में वो कबूल हो जाएगी।
अव्वल में कबूल है, आखिर में दरमियान वाला क्यों छोड़ा जाएगा।
फारूक रज़ी अल्लाह
माशाल्लाह
इसमें इरशाद है कि आप फरमाते हैं कि मतलब दुआ मुअल्लक रहती है जमीन और आसमान के अंदर
लटकी रहती है,
लटकी रहती है जब तक के प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम तक दुरूद पाक ना पड़ा।
हाय 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 क्या बात।
अगर कोई अपना भला चाहता है, अगर कोई अपना भला चाहता है, अगर कोई अपना भला
माशाल्लाह।
गमों ने तुमको जो घेरा है तो दुरूद पढ़ो, जो हाजरी की तमन्ना है तो दुरूद।
वाह वाह वाह। दुरूद पढ़ो मोमिनों करीने से, तुम्हें भी आएगा बुलावा मदीने से। चलिए
तो मोहसिन भाई, मंसूर बिन अम्मार रहमतुल्लाह ताला अलैह का बहुत ही मशहूर वाकया है जो हमें किताबों में मिलता है
जी,
कि आप रहमतुल्लाह ताला अलैह को इंतकाल के बाद किसी ने ख्वाब में देखा और पूछा मा फअलल्लाहु बिका, अल्लाह तबारक व ताला ने आपके साथ क्या मामला फरमाया
जी।
तो वो फरमाते हैं कि अल्लाह तबारक व ताला ने मुझे पूछा कि तू मंसूर बिन अम्मार है, तो मैंने कहा हाँ या अल्लाह अज़्ज़वजल मैं ही मंसूर बिन अम्मार हूँ। तो फिर अल्लाह तबारक व ताला ने इरशाद फरमाया कि तू वही है जो लोगों को दुनिया से बेरगबती दिलाता था और खुद दुनिया की मोहब्बत में गिरफ्तार था। तो हजरत मंसूर बिन अम्मार रहमतुल्लाह ताला ने अर्ज की कि या अल्लाह वाकई बात तो यही थी, लेकिन मैं जब भी किसी भी इज्तिमा में बयान करने के लिए जाता तो सबसे पहले तेरी हम्दो सना करता और उसके बाद तेरे महबूब दाना गुयूब सल्लल्लाहु अलैहि वाली वसल्लम पर दुरूद पाक पढ़ता था और उसके बाद फिर मैं वाज़ो नसीहत करता था। ये सुनकर अल्लाह तबारक व तआला की रहमत जोश में आई, रहमत हक बहा नामी जो है, रहमत हक बहा नामी जो है, अल्लाह की रहमत बहा यानी कीमत तलब नहीं करती बल्कि रब अज़्ज़ वजल की रहमत तो वो अजीम रहमत है कि जो बख्शिश के बहाने तलाश
करती है। बात।
तो रब अज़्ज़ वजल की रहमत को जोश आया और हुक्म हुआ कि ए फरिश्तों इसके लिए आसमानों पर मिंबर बिछाओ, जिस तरह वो दुनिया में मेरी हमदो सना करता था इसी तरह आज फरिश्तों के दरमियान भी वो मेरी हमदो सना।
सुभान अल्लाह सुभान।
देखिए आपके माशाल्लाह दुरूद पाक की वजह से इनको कितना बड़ा मकाम मिला।
क्या बात,
ठीक है,
क्या बात है।
और ये हकीकत है, जैसे मिसाल के तौर पे मैं आपको इसकी तमसील तो नहीं लेकिन एक मिसाल देता हूँ दुनियावी हिसाब से कि हर कोई चाहता है कि वो रातों रात अमीर हो जाए, उसके पास दौलत आ जाए, उसके पास जो है ना हर आशाइश आ जाए, ठीक है ना। लेकिन दुरूद पाक एक ऐसा वजीफा है कि अल्हम्दुलिल्लाह इसमें जो है ना दुनिया भी मिलती है और इंशाल्लाह आखिरत भी मिलती
वा,
है। सबसे बढ़कर अल्लाह अज़्ज़ वजल की रिजा और उसके प्यारे हबीब सल्लल्लाहु तआला अलैहि वाली वसल्लम की खुशनुदी मिल जाती है,
बेशक।
इससे बढ़कर और क्या है,
क्या बात है।
एक मरतबा अय्याज, ठीक है ना, महमूद गजनवी का जो गुलाम था अय्याज
जी जी,
तो एक मरतबा बादशाह ने अपने महल में बहुत सारे हीरे जवाहरात वगैरह यूं निछावर कर दिए और दरबारियों को कहा कि इसमें से जिसको जो चाहे वो उठा लो,
सही,
वो उसका हो गया, चाहे हीरे जवाहरात उठाए, सोना चांदी उठाए, कुछ भी उठाए, जितनी भी कीमती चीजें उठा ले वो उसका हो गया। सब जो है ना उठाने में मसरूफ हो गए, लेकिन अय्याज जो था उनका गुलाम वो उसने कुछ भी नहीं उठाया اور وہ بادشاہ کے پیچھے پیچھے چلتا رہا.
اللہ
محمود غزنوی نے کہا کہ یار یہ کیا سب لوگ اٹھا رہے ہیں اور تم کوئی دولت تمہیں ضرورت نہیں ہے کیا؟ تو کہنے لگا مجھے موتی نہیں موتیوں والا چاہیے.
واہ 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 کیا بات.
جس کو اللہ تبارک و تعالیٰ کی رضا مل جائے,
سبحان
اس کے پیارے حبیب صلی اللہ تعالیٰ علیہ وسلم کی خوشنودی مل جائے, تو اس سے بڑھ کر کامیاب شخص اور کون ہے؟
بے شک, بے شک.
یہ واقعی
بات. بڑی خوبصورت بات رفیق بھائی نے فرمائی کہ اللہ کی رضا مل جائے تو دنیا اور آخرت کی ساری چیزیں مل گئیں. اللہ راضی ہے تو دنیا بھی بہتر ہو جائے گی, آخرت بھی بہتر ہو جائے گی. اچھا دنیا مل گئی اور اللہ ناراض ہے, اللہ کے حبیب ناراض ہیں, تو پھر وہ دنیا کس کام کی ہے؟ تو اللہ اور اس کے رسول کی رضا درود پاک پڑھنے میں ہے, نیک اعمال کرنے میں. تو ہم درود پاک کی کثرت کریں. اچھا پھر عبد القادر میں درود پاک ایک ایسا وظیفہ ہے کہ ہم نے دیکھا ہے بندہ جب درود پاک پڑھتا رہتا ہے تو اللہ پاک اسے نیکیوں کی توفیق بھی عطا فرماتا ہے, وہ بہت سارے گناہوں سے بچ جاتا ہے, اس کی زبان میں اللہ کریم تاثیر عطا فرماتا ہے. تو درود پاک کی یوں سے تجربات کے طور پہ ہم کہیں نا فائدے ہیں, وہ نظر آتے ہیں. جو پڑھنے والا ہے وہ بولتا ہے کہ نہیں مجھے اس کا فائدہ ہوا ہے. تو یہ بھی اس طرح کے بندے کو جو نا وہ ہوتے ہیں تجربات ہوتے ہیں. اور جو احادیث میں اور حکایات میں لکھے ہوئے وہ برکات تو اپنی جگہ ہے ہی. کیا کہتے ہیں آپ؟
ہم عموماً کوئی چیز رکھ کے بھول گئے یا ذہن میں نہیں رہا,
ہاں
تو پھر ہم
کوئی بات کرتے کرتے بھول جاتے ہیں. بات ہوتے ہیں
تو پیارے آقا فرماتے ہیں کہ درود پاک پڑھو کہ یہ تمہاری بھولی ہوئی چیزوں کو ملانے.
ہاں جب تم کسی چیز کو بھول جاؤ تو مجھ پر درود پڑھو,
درود پاک پڑھو. اب مطلب ان ساری باتوں سے یوں سمجھ لیجئے کہ ہمیں تو پل پل کے اندر درود پاک کی ترغیب دی جائی جا رہی ہے اور ہمارا حل جو ہے وہ درود پاک میں ہی بتایا جا رہا ہے.
مسائل کا حل ہمارے,
ہاں ہمارے مسائل کا حل ہمارا خوف ہے. جیسے کہ ایک بزرگ کے بارے میں آتا ہے کہ کسی سفر پہ جا رہے تھے, سفر میں جا رہے تھے, راستے میں رات گھنی ہو گئی, رات بہت ہو گئی, اندھیرا بہت ہو گیا, کچھ نظر نہیں آ رہا. تو وہ آپ جو ہے وہ مطلب سوچنے لگے کہ ہاں تو مجھے جو ہے وہ درندوں کی آوازیں بھی آ رہی ہیں, میں یہاں پر رات کیسے گزاروں گا؟
اللہ
فوراً کے ذہن میں آیا کہ جب بندہ درود پاک پڑھتا ہے تو اللہ تبارک تعالیٰ اس پر رحمتیں نازل فرماتا ہے.
سبحان اللہ.
بس یہ بات ان کے دل میں بیٹھ گئی کہ جب اللہ تعالیٰ کی رحمتیں مجھ پر ہوں گی کوئی چیز مجھے نہیں چھوئے گا,
کوئی تکلیف نہیں پہنچائے گی,
کوئی تکلیف نہیں پہنچائے گی. اور یہی ہوا کہ بڑے پرسکون طریقے سے انہوں نے رات کو گزارا اور کوئی درندہ وغیرہ آپ کے
قریب نہیں آیا. سبحان اللہ.
تو یہ باتیں ہیں جو ہمارے ہر ہر لمحے ہمارے ہر ہر چیز میں ہمارا ساتھ دینے والی ہیں. تو ہمیں مطلب چاہیے یہ کہ درود پاک کی ہم کثرت کریں. اور ناظرین اور ہمارے اسلامی بھائیوں, آپ سے گزارش یہ ہے کہ درود پاک کی اچھی بات ہے کہ سیگے مختلف یاد کریں.
ٹھیک ہے,
مختلف سیگے یاد کرنے سے آپ طرح طرح کے پڑھیں گے تو اس کی دل جمعی زیادہ رہے گی.
جی جی جی, توجہ رہے گی,
ہاں غور بڑھے گی. اگر آپ نے ایک ہی سیگے کیا کوئی اس میں مسئلہ نہیں ہے, وہ بھی پڑھ سکتے ہیں آپ. مگر آپ تھوڑا اندازہ لگائیں گے کہ آپ صلی اللہ علیہ محمد صلی اللہ علیہ محمد صلی اللہ علیہ محمد اگر آپ پڑھے جا رہے ہیں, اگر ساتھ میں صلی اللہ علیہ وآلہ وسلم بھی پڑھ لیں تو اس سے یہ ہے کہ مطلب جو ہے درود پاک کے اندر دل جمعی پیدا.
ماشاءاللہ ماشاءاللہ, بڑی پیاری بات آپ نے کہی. اور جو آپ نے واقعہ بیان کیا بزرگ کا کہ درندے خوفناک چیر پھاڑ کر دینے والے تکلیف پہنچا دینے والے, ناظرین غور کریں وہ درود پاک کی برکت سے رات میں قریب نہیں آئے اور کوئی تکلیف نہیں پہنچائے. اب ہم یہ سوچیں کہ جب درود پاک کی برکت سے دنیا کی تکلیف, دنیا کے درندے, دنیا کی کا خوف ختم ہو رہا ہے, تو جب بندہ نبی پاک پر درود پاک پڑھے گا تو کیا قبر میں اسے کسی قسم کی پریشانی ہوگی؟ کیا وہ آخرت کی آزمائش میں مبتلا ہوگا؟ اگر اللہ اس کے رسول راضی ہو گئے, ہم نے رضا الہی کے لیے درود پاک پڑھا, نبی پاک کو راضی کرنے کے لیے درود پاک پڑھا, تو ہماری دنیا کی مصیبتوں کے ساتھ ساتھ انشاءاللہ عزوجل آخرت کی مصیبتیں بھی دور ہوں گی اور انشاءاللہ آخرت بھی ہماری بہتر سے بہتر بنتی جائے گی. لہذا میں آپ سب سے یہ گزارش کروں گا, مدنی التجا ہے कि हम कसरत से दुरूद पाक पढ़ें। एक बार आइए मोहब्बत से दुरूद पाक पढ़िए, अल्लाहुम्मा सल्ली अला सय्यिदिना व मौलाना मुहम्मदिन व आलिही व बारिक वसल्लम सलातन व सलामन अलैका या रसूल अल्लाह। तो दुरूद पाक भी पढ़ते जा रहे हैं, अशआर भी सुन रहे हैं और साथ साथ गुफ्तगू भी हो रही है। अब रफीक भाई इंशाल्लाह कुछ मजीद दुरूद पाक के तालुक से बयान करेंगे, और शायद जामी भाई कुछ पढ़ना चाह रहे हैं तो पढ़ते शेर।
भाई रिवायतों में आता है सरकारे दो आलम नूर मुजस्सम सल्लल्लाहु तआला अलैहि वाली वसल्लम का मुबारक फरमान आलिशान है कि कयामत के दिन अर्श का साया तीन अशखास को मिलेगा, तीन खुशनसीबों को। वो कौन तीन है? नंबर एक, जिसने मेरे किसी उम्मती की परेशानी को दूर किया, जिसने मुझ पर कसरत से दुरूद पाक पढ़ा, ठीक है, और जिसने मेरी सुन्नत को जिंदा किया। अल्लाह अकबर। मैं मदनी चैनल के नाजरीन को ये अर्ज करूंगा, थोड़ी सी तवज्जो मैं इस तरफ दिलाना चाह रहा हूँ कि देखें ये जो तीनों काम है, ये अल्हम्दुलिल्लाह दावत इस्लामी इसको परफॉर्म कर रही है, अल्हम्दुलिल्लाह, ठीक है ना। यानी अल्हम्दुलिल्लाह दावत इस्लामी सरकार सल्लल्लाहु अलैहि वसल्लम की उम्मत की परेशानियों को भी दूर करने में लगी हुई है, ठीक है, ठीक है, सरकार सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों को जिंदा करने में, जाहिर है, बल्कि हमने तो
ऐसी सुन्नतों का
बिल्कुल, हमने तो ऐसी मतलब कहीं ज्यादा सुन्नतों पर अमल कहीं और देखा ही नहीं है जहाँ जितना दावत इस्लामी में होता है। और ये अल्हम्दुलिल्लाह शेख तरीकत अमीर अल सुन्नत दामन बरकातुम आलिया का तुर्रा इम्तियाज है कि माशाल्लाह, देखें ना, वो जैसे एक शेर भी है ना कि दिल से जो बात निकलती है असर रखती है, पर नहीं ताकत परवाज मगर रखती है। तो किबला शेख तरीकत अमीर अल सुन्नत खुद बाकायदा अमल करते हैं और फिर जो है उसकी जो है ना तरगीब देते हैं। तो जाहिर है जो बंदा अमल करता है और उसकी तरगीब बाद में देता है, उसके तो असर की बात ही कुछ और है, ठीक है ना। तो सरकार सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों को जिंदा करने में भी दावत इस्लामी पेश पेश है, और दुरूद पाक की कसरत से पढ़ने की जो आदत अक्सर नौजवानों में हम देखते हैं कि कल तक जो गाने गुनगुना रहे थे, ठीक है ना, जो फिल्मी वगैरह के और ये यहाँ वहाँ के डायलॉग बोलते थे और किस तरह के अपने ऑल पोल जो चीजें हैं वो जुबान से निकालते थे, अल्हम्दुलिल्लाह आज उनके जुबानों पर दुरूद व सलाम के नजराने हैं।
सुभान अल्लाह,
माशाल्लाह।
इसी माहौल ने अदना दुआ कर दिया, देखो इसी माहौल ने अदना कर दिया, देखो उजाला ही उजाला ही उजाला कर दिया, देखो जिनका काम कल तक उल्टे उल्टे गाने गाना था, जिनका काम कल तक उल्टे उल्टे गाने गाना था, उन्होंने समझा के आया सना कर दिया, देखो उसे समझा के आया सना कर दिया, देखो उजाला ही उजाला ही उजाला कर।
बड़ी खूबसूरत बात आपने कही। اب مدنی چینل بھی ایک ذریعہ ہے نا دعوت اسلامی کے، ایک ڈپارٹمنٹ ہم کہیں کہ ایک شعبہ ہے، ہم مدنی چینل کے ذریعے تبلیغ دین کر رہے ہیں، ارشاد دین کر رہے ہیں، درود پاک پڑھنے کی ترغیب دے رہے ہیں. اچھا وہ کہتے ہیں نا کہ سونے والوں کو جگا رہے ہیں، غفلت میں پڑے والوں لوگوں کو بیدار کر رہے ہیں، اور جو دین سے دور ہیں ان کے قریب کر رہے ہیں، مقصد تو یہی ہے. تو اب یہ کہ درود پاک کا یہ سلسلہ آپ دیکھ رہے ہیں، تم پہ کروڑوں درود، تو ہمارا ذہن بننا چاہیے. اچھا پھر آپ ترغیب بھی دلائیں دوسروں کو کہ بھائی آپ مدنی چینل پر یہ پروگرام دیکھا کریں، آپ کو انشاءاللہ درود پاک پڑھنے کی کثرت ملے گی. ہاں بالکل کروڑوں مرتبہ پڑھنا چاہیے، کوئی مسئلہ نہیں.
اگر ہم اس کی کوئی تعداد بنائے اور کچھ کریں تو کروڑ بھی ہو سکتے ہیں.
بالکل ہو سکتا ہے، آپ طریقہ بھی بتا دیں ہمیں اگر کروڑ کرنا چاہیں تو.
ہاں یہ مطلب درود پاک پڑھنے کا تو میں ویسے ہی ایک طریقہ کار آپ کو ویسے ہی بتاتا ہوں کہ کوئی ایک ایسا وقت ضرور ہونا چاہیے جس پہ آپ مخصوص تعداد کے اندر درود پاک پڑھیں.
بے شک
مطلب چاہیں تو مطلب چلتے پھرتے بھی درود پاک کو
پڑھ سکتے ہیں،
اور جو زیادہ درود پاک اس کی زبان پہ رہتا ہے اور وہ پڑھتا رہتا ہے تو وہ کثرت سے درود پاک پڑھنے والوں میں بھی کہلاتا ہے.
کیا
وہ کثرت سے درود پاک پڑھنے کا جو معاملہ ہے وہ یوں ہے کہ ہر جگہ جو ہے نا وہ جیسے پیارے آقا نے ارشاد فرمایا کل قیامت کی دہشتوں سے نجات یافتہ وہ شخص ہوگا جس نے مجھ پر کثرت سے درود پاک پڑھا.
سبحان اللہ، واہ واہ.
تو اب ہمیں آخرت بھی اچھی کرنی ہے اور دنیا بھی اچھی کرنی ہے،
بے شک.
تو اچھی کرنی ہے تو اچھوں کا دامن تھامنا پڑے گا، اچھی جگہ پہ جانا پڑے گا. دعوت اسلامی جو ہے وہ مطلب ہمیں باقاعدہ ٹریننگ کرتی ہے، ٹریننگ دیتی ہے، مدنی قافلوں کے اندر لے جا کر ہمیں مطلب سمجھاتی ہے کہ صبح کیسے گزارنی ہے، شام کیسے گزارنی، تاکہ اس سے ہمیں مطلب وہ پتہ چل پاتا ہے کہ درود پاک ہو یا پیارے آقا کی محبت ہو یہ پہلے دل میں قائم ہو. اور میں موسیقی پر ایک بڑی بات جو سمجھ میں آ جانے والی ہے نا، جیسے نبی پاک صلی اللہ تعالی وسلم کا ایک لقب صادق الامین بھی ہے. اب مطلب آپ نے اس معاشرے کے اندر جو درندہ صرف اپنی مطلب جو بچیوں کو درگور کر دینے والے لوگ تھے، اس معاشرے کے اندر سب سے پہلے اپنا کردار پیش کیا، اور کردار پیش کیا، کردار پیش ایسا کیا کہ سارے لوگ آپ سے متاثر ہوئے اور آپ کو صادق کہنے پر مجبور ہو گئے، یقین کہنے پر مجبور ہو گئے.
واہ واہ.
تو اب جب تک ہماری عادات خود ہم اپنے نہیں بنائیں گے، اب جیسے کہ ہم یہ چاہتے ہیں کہ ہمارے بچے اچھے ہوں، ہم اپنی عادت کو اچھا کرنا پڑے گا.
بالکل.
اچھے دوستوں میں بیٹھنا پڑے گا، ہمارے عادت اگر اچھی ہم بنانا چاہتے ہیں تو ہمارے اچھے دوستوں میں بیٹھنا پڑے گا. تو محسن بھائی صحیح بات یہ ہے کہ درود پاک کا موضوع ایسا ہے کہ آدمی بولے چلا جائے مگر درود پاک کے بات ختم نہ ہونے والی ہے، اور درود پاک کثرت سے پڑھتے پڑھتے کاش کہ اللہ تبارک تعالیٰ کرے کہ مدینہ شریف میں حاضری ہو درود پاک کے ساتھ جو ہے پیارے آقا کی قسم پڑھتے پڑھتے ایمان کی سلام کے ساتھ ہمارا
خاتمہ ہو. اللہم آمین. اللہ ہمیں مدینہ پاک میں موت عطا فرمائے.
ایمان پہ دے موت مدینے کی گلی میں، ایمان پہ دے موت مدینے
دعوت اسلامی کے دینی ماحول میں ہمیں درود پاک کثرت سے پڑھنے کا ذہن دیا جاتا ہے، بار بار درود پاک پڑھایا جاتا ہے. ہفتہ وار اجتماع میں آئے تو اول سے آخر کتنی مرتبہ درود پاک پڑھائے جاتے ہیں، اور ذکر سے پہلے 12 مرتبہ درود پاک، ذکر کے بعد 12 مرتبہ درود پاک، صلاۃ و سلام بیان میں درود پاک کئی مرتبہ پڑھایا جاتا ہے، پھر وہ 6-7 درود پاک جو اجتماع کے باقاعدہ ہم توار اجتماع میں پڑھتے ہیں وہ پڑھائے جاتے ہیں، مختلف انداز ہیں. تو آپ دعوت اسلامی کے دینی ماحول سے وابستہ ہو جائیں. بزرگ استائیں بھائی، اب دیکھیں اگر آپ ریٹائر ہو گئے ہیں اور گھر میں آپ کا وقت نہیں گزر رہا ہے تو میں آپ سے عرض کروں گا کہ آپ مسجد میں اپنا وقت زیادہ دیں، تسبیح سنبھالیں، درود پاک پڑھیں، ہفتہ وار اجتماع میں خود آئیں، اپنے جیسے دیگر بزرگوں کو ہفتہ وار اجتماع میں لے کر آئیں. ہماری بزرگ جو اسلامی بہنیں ہیں، ہر بدھ کو ہونے والے اسلامی بہنوں کے اجتماعات میں جو آپ کے محلوں میں ہوتے ہیں ان میں شرکت کریں، دوپہر کے اندر ہوتے ہیں. اگر قرآن نہیں پڑھا ہو تو قرآن پڑھنے کے لیے بالغات کے مدرسوں میں، گرلس کے ان میں، और अगर आप बुजुर्ग हो गए हैं और अभी तक कुरान नहीं सर पढ़ सके, कोई बात नहीं, रात में दिन में बालिगान के मदरसे लगते हैं उनमें आप शिरकत करें इंशाल्लाह, वहाँ कुरान भी सीखेंगे, दुरूद पाक भी पढ़ना आएगा इंशाल्लाह, और सही तलफ़ुज़ के साथ दुरूद पाक पढ़ेंगे तो उसकी बरकत मिलेगी ना, तलफ़ुज़ भी दुरुस्त नहीं है, मखारी भी दुरुस्त नहीं है, तो शायद फिर वो उसकी बरकत है वो ना मिल सके। अल्लाह हमें तौफीक दे कि हम दुरूद पाक पढ़ने और दुरूद पाक की बरकतें हासिल करने वाले बन जाए। ये रफीक भाई मजीद आप क्या फरमाएंगे दुरूद पाक की फजीलत के ताल्लुक से?
दुरूद पाक की तो यकीनन बेशुमार फजाइल और बरकात हैं कि हमारी जिंदगियां खत्म हो सकती हैं लेकिन वो फजाइल और बरकात जो है ना वो खत्म नहीं होती। हदीस पाक में आता है जिसका मफहूम है कि जो मुझ पर दिन भर में 1000 मरतबा दुरूद पाक पढ़ेगा वो मरेगा नहीं जब तक के जन्नत में अपनी जगह ना।
अल्लाह,
अब आप देखेंगे कितनी यानी खुशखबरी देने वाली हदीस पाक है,
धारस वाली,
धारस वाली, और कितनी यानी इसमें देखें ईमान पर खात्मा भी हो गया ठीक है और जन्नत उसका मकाम भी हो गया ठीक है, यानी कितनी एश्योरेंस है इसके अंदर,
बम्पर ऑफर है ना,
और कितना आसान अमल है, कितना आसान अमल है। देखिए हम घंटों जो है ना सियासत की गुफ्तगू करते हुए, इसकी गीबत उसकी गीबत, इसकी दिलादारी उसकी दिलादारी, हम ये इसके ऊपर जो है ना घंटों जाया कर देते हैं ठीक है ना, लेकिन अगर इसकी जगह हम अगर दुरूद पाक अपने लबों पर सजा लें ठीक है और इसकी आदत बना लें तो खुदा की कसम ये दुनिया की मसले मसाइल भी हमारे हल हो जाएं और अखर भी फायदे तो है ही हैं
बिल्कुल
ठीक है ना, और सबसे बढ़कर अल्लाह की रिजा उसके हबीब सल्लल्लाहु अलैहि वसल्लम की खुशनूदी।
अच्छा इसको अगर यूं समझे आप, जैसे आपने 1000 बार दुरूद पाक की फजीलत को बयान किया, क्या कि आप दुनिया में कोई ऐलान करेंगे भाई अगर आप 1000 बार दुरूद पाक पढ़ोगे और 1 महीने तक मुसलसल पढ़ोगे तो इंशाल्लाह मैं आपको फुला जो मशहूर सोसाइटी है उसके अंदर आपको 1000 गज का प्लाट जो है वो बना हुआ बंगला दिया जाएगा।
अल्लाह,
तो आप मुझे बताएं कि कितने लोग पढ़ना शुरू कर देंगे, पता चलेंगे नादिन बनेंगे हम भी पढ़ते हैं हमारा नाम भी डालो, अच्छा फिर शायद उसको कुरानदाजी करना पड़ जाए, ये एक नहीं तो 1000 आ गए। तब दुनिया के उस 1000 गज के लग्जरी बेहतरीन डेकोरेट किए हुए बंगले की जन्नत के आगे क्या हैसियत है?
कुछ भी नहीं,
कोई हैसियत नहीं है। तो जन्नत के बारे में नबी पाक फरमा रहे हैं कि मरने से पहले जन्नत में वो अपना मकाम देख लेगा, ठिकाना देख लेगा, वहां जब मरने के बाद जहाँ उसे जन्नत के अंदर जाना है, तब आप देख लें कितनी लग्जरी ऑफर है। तो इस लग्जरी ऑफर को हम ऐसे ही जाया कर दें और वो वक्त अपना, अब खास तौर पे अब्दुल कादिर भाई बुजुर्ग जो हो जाते हैं बूढ़े हो जाते हैं, बाज़ औक़ात वो उनकी जबान भी तेज हो जाती है, बातूनी भी हो जाते हैं, तो वो इधर की उधर की फिर वो किसी की दिलादारी, तो ऐसे में अपने आप को संभाल कर अगर हम ये अपना ध्यान बना ले यार मैं अपनी आखिरत की लाइफ को लग्जरी करने के लिए दुरूद पाक कसरत से पढ़ूं, और ये अजीजरा अपनी जो शरीक हयात है जोजा है वाइफ के साथ भी बाज़ औक़ात लड़ाई झगड़े चलते रहते हैं, तो अगर दुरूद पाक उनको भी आदत बना दे खुद भी बना ले तो शायद ये झगड़े वगड़े भी खत्म हो जाए, क्या कहते हैं आप?
बिल्कुल, ये मतलब घर का माहौल बनाना जो है वो बहुत ज्यादा जरूरी है। आपने मतलब देखा होगा, आपने भी कुछ ऐसा आप जानते होंगे कि कुछ घरों के अंदर जो है वो कोई डब्बा रखा हुआ है या थैली रखी हुई है उसके अंदर कुछ चीये वगैरह के जो मतलब वो
दाने
दाने वगैरह रखे होते हैं किसी भी चीज के, और उनका मामूल होता है कि वो रोजाना असर के बाद जो है वो बीवी बच्चे और छोटे
घर वाले सारे
सब बैठ जाते हैं और वो 500 मतलब दुरूद पाक उसके अंदर पढ़ लेते हैं,
1000 बार जो उनका जहन बनता है,
जो उनका जहन बनता है उसको वो कर सकते हैं। जो ये जो करोड़ मरतबा वाली बात मैंने अभी थोड़ी देर पहले की ना, चलो करोड़ नहीं लाख मरतबा सही, 1.25 लाख मरतबा
है ना, और बाकी तो होता है 1.25 लाख मरतबा खत्म करेंगे
और होता है। तो हमारी जिंदगी के मामूलात में मतलब बूढ़े ही बड़ी उम्र वाले ही नहीं, नौजवानों और औरतें और बच्चे सब शामिल हो जाते हैं, और इसकी बरकत से जो है ना जो घर में बरकतें होंगी,
वाह वाह,
जो घर में बरकतें होंगी, जो रिस्क में बरकतें होंगी, रिस्क की तंगी की हम शिकायत तो कर रहे हैं, यहाँ पर आप दुरूद पाक पढ़ेंगे अपने घर के अंदर, अगरबत्ती जलाएंगे खुशबू जलाएंगे तो ये मतलब ये आपके घर के अंदर से खुशबू भी आएगी और मतलब शरीर जिन भी खुशबू से भागता है तो वो भी मामला होगा, यानी कि बरकतें ही बरकतें हैं कि रोजाना हम कोई मामूल ऐसा बना लें कि दुरूद पाक रोजाना पढ़ लिया,
पढ़ने की तरकीब बनाए।
वाह
सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु तआला अलैहि वसल्लम। अब जैसे यहाँ जन्नत की बात चली, दुरूद पाक की फजीलत आपने बयान की कि जन्नत में उसको ठिकाना मिलेगा, तो अब जन्नत क्या है इसको भी हमें समझना चाहिए। जन्नत अल्लाह तबारक व तआला ने बनाई है, ये एक मकान है, एक जगह है जहाँ अल्लाह पाक ईमान वालों को बसाएगा और उसमें वो नेमतें मुहैया करेगा जिनको ना आंखों ने देखा, ना कानों ने सुना, ना किसी दिल में उनका ख्याल आया। उन नेमतों के बारे में जो मिसालें हदीसों में दी गई हैं वो समझाने के लिए, हकीकत हाल उनकी जब जन्नत में जाएंगे तो ये पता चलेगा। अब वो नेमतें कैसी हैं जन्नत की, जिसके बारे में कहा ना कि मरने से पहले वो अपना ठिकाना जन्नत में देख लेगा, तो फरमाया उसमें किस्म किस्म के जवाहिर हैं और जवाहिर के महल्लात हैं, ऐसे ही साफ शफाफ उसके अंदर बर्तन हैं, और फिर ऐसे घर बने हुए हैं कि अंदर का बाहर से, बाहर का अंदर से नजर आता है। जन्नत में चार दरिया है, एक पानी का, एक शहद का, एक दूध का और चौथा शराब तहूर, पाकीजा शराब का। फिर उन चार दरियाओं से नहरें निकलकर हर एक जन्नती के मकान में जारी होगी। अल्लाह अल्लाह, यहाँ तो पानी के मसाइल पर हम कितनी बातें करते हैं ना, तो यहाँ नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की हदीस का खुलासा ये है कि उन दरियाओं से नहरें आएंगी चारों दरियाओं से और जन्नतियों के घरों की तरफ जाएंगी। जन्नतियों को जन्नत में हर किस्म के लजीज से लजीज खाने मिलेंगे, जो चाहेंगे फौरन उनके सामने आ जाएगा। अगर किसी परिंदे को देखकर उनका गोश्त खाने को जी चाहेगा तो उसी वक्त भुना हुआ उनके पास आ जाएगा। अल्लाह अकबर। गौर करें कि ये जन्नत की वो नेमतें हैं। और अमल क्या है, आप कसरत से दुरूद पाक पढ़ें, हजार बार दुरूद पाक पढ़ लें, रोजाना का मामूल बना लें कि मैंने हजार बार दुरूद पाक पढ़ना है। जन्नत का ठिकाना अल्लाह करीम अपने करम से हमें दिखाएगा और इंशाल्लाह मरते ही जन्नत में चले जाएंगे और जन्नत में भी इंशाल्लाह दुरूद पाक पढ़ते पढ़ते जाएंगे। रफीक भाई, हम बोले ना खुल्द में होगा हमारा दाखिला इस शान से, या रसूल अल्लाह का नारा लगाते जाएंगे। अल्लाह हमें कसरत से दुरूद पाक पढ़ने की तौफीक अता फरमाए। माशाल्लाह, फजाइल बयान कर रहे हैं, दुरूद पाक की तरगीब दी जा रही। मजीद रफीक भाई कुछ फरमाएंगे इंशाल्लाह।
कर भी फायदे तो बेशुमार है, जैसे अभी भी आपने जन्नत के मुतालिक वो इरशाद फरमाया, कयामत की दहशतों से निजात पाने वाले के मुतालिक भी इरशाद फरमाया। एक हिकायत है, दुनियावी फायदे के हिसाब से भी याद आ रही है, तो मैं वो अर्ज करता हूँ। एक हिकायत है पुराने जमाने की, जब घोड़ों पर या ऊंटों पर सफर वगैरह होता था, तो उस जमाने में एक मुसाफिर था जो अपने घोड़े पर अपने काफले वालों के साथ कहीं सफर पर रवाना था। सफर दूर दराज था, लंबा था सफर, तो उसका जो घोड़ा होता है वो उस चट्टान से टकरा जाता है और जिसके नतीजे में उसकी टांग जो है ना घोड़े की, वो जख्मी हो जाती है। अब वो जाहिर है आगे मजीद चल नहीं सकता। अब वो काफले वाले आगे कुछ कर गए,
एक की वजह सब तो नहीं रुकेंगे।
हाँ, सब नहीं रुकेंगे। अब ये बेचारा अकेला रह गया, जंगल बयाबान बिल्कुल, लेकिन ये जो शख्स पीछे रह जाता है, तो जब उसने देखा कि बस अब तो जंगल बयाबान है और मेरे काफले वाले सारे कुछ कर गए, मुझे छोड़ गए, चले गए, और ये घोड़े के ऊपर जो भी सामान है वो कितने दिन चलेगा, और यहाँ हो सकता है कोई जंगली दरिंदा जो है ना मुझे चीड़ फाड़ खाए या क्या, जब उसको ये सारे खौफ सताते हैं तो ये सीधा मदीना तैयबा की तरफ रुख करके दुरूद व सलाम पढ़ना।
सुभान अल्लाह, सुभान अल्लाह।
उछेर है ना कि गमों ने तुमको घेरा है तो दुरूद पढ़ो, जो हाजरी की तमन्ना है तो
दुरूद पढ़ो।
हिजरे नबी में आह कहां बे असर गई, तड़पे जो हम यहाँ तो
मदीने
पर गए। जब वो दुरूद व सलाम पढ़ता है पढ़ता है पढ़ता है, बिल्कुल अश्क बार आंखों से बिल्कुल मदीना तैयबा की तरफ रुख करके पढ़ता रहता है,
तवज्जो भी वही है,
तवज्जो भी वही है, और बिल्कुल इश्क में डूब कर पढ़ रहा होता है, ठीक है ना। वल्लाह वो सुन लेंगे, फरियाद को पहुंचेंगे, इतना भी तो हो कोई जो आह करे दिल से। جب دل سے آہ نکلتی ہے تو مدینے والے مصطفیٰ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم اپنے غلاموں کی دستگیری کے لیے خود بنفس نفیس تشریف لاتے ہیں. تو وہ دیکھتا ہے کہ دور سے جو ہے نا چند گھوڑ سوار اس کی طرف آ رہے ہیں.
اللہ اللہ.
ٹھیک ہے نا. تو جب وہ قریب آتے ہیں تو دیکھتا ہے کہ ایک بہت ہی نورانی چہرے والے بزرگ ہیں اور دو ان کے ساتھ نوجوان ہیں.
سبحان اللہ.
ان میں سے ایک نوجوان اترتا ہے اور اس کو کہتا ہے کہ تمہارا گھوڑا کہاں ہے؟ کہنے لگا حضرت یہ رہا. وہ نوجوان اس کے گھوڑے کی ٹانگ جو ٹوٹی ہوئی ہوتی ہے اس پہ پڑ کے کچھ دم کرتا ہے, آنن فانن اللہ کے کرم سے اس کی ٹانگ صحیح ہو جاتی ہے, تو صحیح سالم ہو جاتا ہے. پھر وہ جو ہے بڑا شکر گزار ان کا شکریہ ادا کرتا ہے اور وہ جو بڑی عمر والے بزرگ ہوتے ہیں نورانی چہرے والے ان کو عرض کرتا ہے حضور آپ کون ہیں, آپ اپنا تعارف تو کراتے جائیں کہ اس قسم پرسی کے عالم میں جب میں بالکل اکیلا ہوں جنگل بیابان میں آپ نے میری مدد فرمائی. تو لبہائے مبارک کو جنبش ہوتی ہے, پھول جھڑنے لگتے ہیں اور الفاظ کچھ یوں ترتیب پاتے ہیں کہ ارے تم نے ہمیں نہیں پہچانا, ہم تمہارے نبی محمد رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم ہیں, ابھی تو تم ہم پہ درود پاک پڑھ رہے تھے.
واہ واہ.
اور یہ جو دونوں میرے ساتھ نوجوان ہیں یہ حسنین کریمین.
اللہ
تو پھر اس کا گھوڑا جو ہے وہ بالکل صحیح ہو جاتا ہے اور پھر وہ اپنے گھوڑے پہ سوار ہو کر جو ہے ان قافلے والوں کے ساتھ جا کے آگے مل جاتا ہے. دیکھیں دنیاوی طور پر بھی اس کی اتنی بڑی مصیبت, یعنی یہ اس زمانے کی بات ہے کہ جب یہ ریل میں یا پلین وغیرہ یا کچھ یہ ایجادات نہیں تھی نا, لوگ اپنے جانوروں پہ گھوڑوں پہ اور اونٹوں پہ سفر کیا کرتے تھے, اور اس وقت اگر کسی مسافر کا اپنے قافلے سے کسی بھی وجہ سے جدا ہو جانا یہ بڑا
موت تھی.
بالکل موت ہی تھی,
سامنے موت ہی نظر آتی تھی, تب کچھ بھی نہیں ہے
اور جنگل بیابان.
اس کو اگر ہم اس زمانے کے حوالے سے دیکھیں, ہم سفر کر رہے ہیں اور راستے میں کہیں ایسی جگہ پر گاڑی خراب ہو جائے جہاں نہ کوئی مکینک ہو, نہ کوئی رابطے کی صورت ہو, نہ کوئی ہمارے پاس سامان ہو, اب اس وقت اگر ہم درود پاک نبی پاک کی محبت میں پڑھنا شروع کر دیں, اللہ نے چاہا تو دیکھیں امداد کے ذریعے ایسے بنیں گے کہ ہم یہ سوچتے رہ جائیں گے کہ یار یہ یہاں اس جنگل میں اس راستے پر جہاں کوئی نہیں دور دور تک میلوں تک یہ کہاں سے کوئی مددگار آ گیا. تو اب درود پاک پڑھنا شروع کریں, دنیا کے مسائل بھی حل ہوں گے, آخرت کے مسائل بھی حل ہوں گے. ہمارا پروگرام تم پہ کروڑوں درود ہمیں انشاءاللہ درود پاک پڑھنے کی ترغیب دیتا رہے گا, اور انشاءاللہ ہم درود پاک پڑھنے والے بن جائیں گے. اللہ کریم ہمیں عمل کی توفیق عطا فرمائے. آج جو ہمارے حاجی عبدالقادر بھائی نے, رفیق بھائی نے بیان کی ہے, روایات حکایات بیان کی, ترغیبات دی, اللہ کریم ہمیں سمجھنے کی توفیق عطا فرمائے اور ہم کثرت سے درود پاک پڑھنے والے بن جائیں. مدنی چینل کے مختلف پروگرام بزرگوں کے مدنی چینل کے آ رہے ہیں, آپ وہ دیکھتے رہیے, اور ہمارا یہ پروگرام تم پہ کروڑوں درود خود بھی دیکھیں اور دوسروں کو دیکھنے کی ترغیب دلائیے. صلوا علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم.
کعبے کے بدر و دجا تم پہ کروڑوں درود, طیبہ کی شمس و ضحا تم پہ کروڑوں درود.